नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल साउन महिनाको 18 गते बुधबार, श्रावण शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार अगस्त 3 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक पुनरुत्थान र विकासका लागि एकीकृत रणनीति बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ। सुशासन प्रवर्धन र सेवा प्रवाहमा ध्यान दिन उहाँले निर्देशन पनि दिनुभएको छ। आजका केही पत्र पत्रिकाले मुख्य खबरका रूपमा छापेका छन् यो प्रसंगलाई। 5 अर्ब 87 करोड़को भवन ठेक्कामा प्रश्न, जबराले खनेको जगमा सर्वोच्च विवाद, पूर्व प्रधान न्यायाधीशको प्रसंगलाई कान्तिपुरले प्राथमिकता दिँदै छापेको छ। प्रहरी बुट खरिदमा 6 करोड़ घोटाला भएको छ, नागरिक दैनिकको मुख्य खबर हो यो। पहिरोको पूर्वानुमान नहुँदा मानवीय क्षति बढ़दै गएको छ, नयाँ पत्रिकाले मुख्य खबरका रूपमा छापेको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको प्रसंग, गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक पुनरुत्थान र विकासका लागि एकीकृत रणनीति बनाउन निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2079-80 को वार्षिक कार्यक्रमको कार्यान्वयनका सम्बन्धमा मन्त्री तथा सचिवहरूको संयुक्त बैठकमा मंगलबार सिंहदरबारमा निर्देशन दिँदै प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई यस विषयमा तत्काल गृह कार्य अघि बढ़ाउन निर्देशन दिनुभएको हो। उहाँले अहिलेको प्रमुख चुनौती आर्थिक स्थायित्व कायम गर्दै अर्थतन्त्रका प्रमुख सूचकहरूमा क्रमशः सुधार गर्ने गरी विवेकशील आर्थिक नीति अवलम्बन गर्नु आवश्यक भएको बताउनुभयो। प्रधानमन्त्रीले आफ्ना कार्यशैलीलाई परिवर्तन गरी जनताप्रति उत्तरदायी भएर काम गर्न सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा सुधारको खाँचो छ, सबैले आफ्नो तहबाट आवश्यक सुधार गर्दै प्रतिफलमुखी भएर काम देखाउन निर्देशन दिन्छु। प्रधानमन्त्री देउवाले अबका केही महिनाभित्रमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचनको पूर्व तयारीको काम समयमै सम्पन्न गरिसक्न पनि सरकारवाला सबै मन्त्रालयलाई निर्देशन दिनुभयो। गत वर्षको प्रगति र उपलब्धि हेर्दा हाम्रा कार्यशैली र कार्य सम्पादनमा तत्काल सुधार गरी अघि बढ़न जरूरी देखिएको बताउँदै प्रधानमन्त्री देउवाले विकासका आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि गरी नतिजा हासिल गर्ने र जनताले महसुस गर्ने गरी सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिनुभयो। राष्ट्रिय गौरव लगायतका महत्वपूर्ण अधूरा आयोजना समयमै सम्पन्न गर्न विशेष जोड़ दिन पनि उहाँले निर्देशन दिनुभयो। गत आर्थिक वर्षको विवरण हेर्दा व्यापार घाटा अत्यन्त उच्च रहेको बताउँदै व्यापार घाटा न्यूनीकरण गर्न ल्याइएको कार्ययोजनालाई थप परिष्कृत गरी प्रभावकारी तवरले कार्यान्वयन गर्न पनि सरकारवाला मन्त्रालयहरूलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। गोर्खापत्रले छापेको छ। राजधानी दैनिकले सुशासन प्रवर्धन र सेवा प्रवाहमा ध्यान दिन निर्देशन शीर्षक दिँदै छापेको छ यही प्रसंगलाई। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवर्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड़ दिन निर्देशन दिनुभएको छ। यसैबीच कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले गत एक वर्षको अवधिमा सरकारले परिणाम दिने गरी काम गर्न नसकेको स्वीकार गर्नुभएको थियो। कार्यक्रममा सहभागी एक सचिवका अनुसार मुख्य सचिव बैरागीले कर्मचारी प्रशासन हाक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउन नसकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। मुख्य सचिव बैरागीले वास्तविक र यथार्थपरक विचार राख्नुभयो। उहाँले विगत एक वर्षमा प्रभावकारी काम गर्न नसके पनि चालू वर्षमा भने राम्रा काम गर्न सकिने गरी अघि बढ़नुपर्ने आवश्यकता औल्याउनु भए ती सचिवले भनेका छन्। मुख्य सचिव बैरागीले सुशासन कायम हुन नसक्दा चौतर्फी आलोचना बढ़िरहेको भन्दै सुशासन कायम गरेर अघि बढ़न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो। मुख्य सचिव बैरागीले कर्मचारी सरूवा बढ़ुवामा समेत व्यतिथि बढ़ेकाले सरूवाका लागि वैज्ञानिक मापदण्ड बनाएर अघि बढ़नुपर्ने आवश्यकता पनि औल्याउनु भएको थियो। राजधानी दैनिकले छापेको छ। अब अर्को प्रसंग, मौसम पूर्वानुमानमा भएको प्रगतिका कारण पछिल्ला वर्ष बाढ़ीबाट हुने क्षतिमा केही न्यूनीकरण भए पनि पहिरोका घटनासँगै मानवीय क्षति भने बढ़ेको छ। यो खबर नयाँ पत्रिकाले मुख्य खबरका रूपमा छापेको छ। बाढ़ीको पूर्वानुमान गरी खोला तथा नदी तट क्षेत्रमा बसोबास गर्ने मानिससम्म बेलैमा सूचना पुर्याउँदा क्षति कम भएको छ तर पहिरोको पूर्वानुमान पनि नहुँदा र 2072 भूकम्पपछि कयौं ठाउँको जमीन कमजोर भएकाले पहिरोका घटना र त्यसमा परेर हुने मानवीय क्षति भने बढ़ेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क हेर्दा 2072 भूकम्पपछि पहिरोको घटना विगतको तुलनामा बढ़ेका छन्। त्यसै त मानवीय क्षति पनि बाढ़ीबाट भन्दा पहिरोबाटै बढ़ी भएको छ। 2072 17 साउन 2079 पहिरोमा परि 963 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा बाढ़ीबाट 462 जनाको मृत्यु भएको छ। पछिल्लो 12 वर्षमा देशभर 2595 पहिरोका घटना रेकर्ड भएकोमा 1414 जनाको ज्यान गएको छ। यही अवधिमा 1782 बाढ़ीका घटनामा 880 मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ। 2068 2071 पहिरोका 403 घटना हुँदा 376 जनाको ज्यान गएको छ। भूकम्पले धाँजा फाटेको पहाड़ी र चुरे क्षेत्रमा विकासका नाममा स्थानीय सरकारहरूले अन्धाधुन्ध चलाएका डोजरले पहिरोको जोखिम अझै धेरै बढ़ाएको छ। पूर्वानुमान नै नगरिने हुँदा पहिरोबाट हुने मानवीय क्षति झनझन बढ़दै गएको छ। नयाँ पत्रिकाले छापेको छ। यसैबीच अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको प्रसंग पनि आजका पत्र पत्रिकाले छापेका छन्। पहिरोले अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खण्ड झण्डै 23 घण्टापछि सञ्चालनमा आएको छ। अविरल वर्षापछि पहिरोले अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खण्ड झण्डै 23 घण्टापछि सञ्चालनमा आएको हो। भरतपुर महानगरपालिका 29 केराबारी स्थित मौरी खोला पुल नजिक सोमबार राति 11 बजे पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सड़क सञ्चालनमा आएको छ। पहिरोका कारण सवारी साधन नारायणगढ़ भरतपुर र गैंडाकोट क्षेत्रमै रोकिएका थिए। यात्रुहरू सड़कमै अलपत्र परेका थिए। जिल्ला प्रहरीकारले चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि पहिरो खस्न नरोकिए पछि बाटो खुलाउन ढिलाइ भएको छ। नयाँ पत्रिकाले छापेको छ। प्रहरी बुट खरिदमा 6 करोड़ घोटाला। बजारमा किन्न जाँदा 1400 देखि 1500 रूपियाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई 2650 रूपियाँ तिरेको छ। गुणस्तर परीक्षण समेत नगरी 13 करोड़ 50 लाख रूपियाँ बराबरको डीएमएस बुट गुपचुप रूपमा खरिद गरियो। प्रहरी बुट खरिदमा 6 करोड़ घोटाला शीर्षक दिँदै नागरिकले छापेको खबर हो यो। नेपाल प्रहरीले डीएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दुब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो। नागरिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। देशका सहकारी संस्थाहरू बेला बेला समस्यामा परेका छन्। किन डुब्छन् पालैपालो सहकारी? अन्नपूर्ण पोस्टले आज मुख्य खबरका रूपमा छापेको छ। 2010 सालमा सहकारी विभागको स्थापनासँगै नेपालमा सहकारीको शुरूआत भयो। निश्चित मूल्य मान्यतामा रहेर सदस्यको हितका लागि सहकारीहरू सञ्चालन हुनुपर्ने हो तर कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत काम गर्दा विवादित मात्रै बनेनन्, पालैपालो डुब्दै गएका छन्। सर्वसाधारणको अरबौं रकम डुबाएर सहकारी संस्थाहरूले भरोसा गुमाउँदै गएका छन्। हालै समस्यामा परेर बाहिर केही सहकारीहरूको समस्या देखिएको छ। तरलता अभावसँगै पछिल्लो समय सहकारीमा भद्रगोल स्थिति छ। राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईले उपत्यका 50% भन्दा बढ़ी सहकारी समस्यामा रहेको बताउनुहुन्छ। तरलता अभावले चाहेर पनि कुनै संस्थालाई बचाउन सकिने स्थिति छैन। बजगाई भन्नुहुन्छ, सबैलाई पैसा चाहिएको छ, पैसा दिन सक्ने स्थिति कसैको पनि छैन। अभियानकै नेतृत्वको संस्था अनुगमन गर्दा धेरै धाराशायी रहेको भेट्टाउन सकिने बजगाई बताउनुहुन्छ। काठमाडौँ महानगरको सहकारी विभागले वर्ष 2078-79 41 संस्थालाई कार्यवाहीका लागि प्रहरीमा लेखी पठाएको छ। ललितपुरका दर्जन भन्दा बढ़ी संस्था निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेका छन्। विभागले एक वर्षमा संस्थाका विरूद्ध 300 उजुरी आएको जनाएको छ। क्षेत्रपाटीको क्यापिटल बचत तथा ऋण सहकारी संस्था र पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीले पनि लामो समयदेखि सदस्यको निक्षेप फिर्ता गर्न सकेका छैनन्। आनन्दनगर गुडविल लगायत का सहकारी पनि गत एक वर्षदेखि धराशायी भएका छन्। 1500 भन्दा बढ़ी सदस्यको 8 अर्ब भन्दा बढ़ी रकम हिनामिना गरेको सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्व अध्यक्ष इच्छाराज तामाङ जेलमै छन्। 2070 गौरी आएको समस्याग्रस्त सहकारीको जाँचबुझ आयोगले दिएको प्रतिवेदन अनुसार 152 संस्था समस्यामा रहेकोमा सरकारले 12 समस्याग्रस्त घोषणा गरे पनि हालसम्म एउटा संस्थाको पनि समाधान गर्न सकेको छैन। त्यसै त धेरै सहकारी धराशायी भइसके पनि सरकार भने गम्भीर हुन सकेको छैन। किन डुब्छन् पालेपालो सहकारी, अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकै छिन् विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यो विज्ञापनपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ, तर गठबन्धनभित्र कसरी र कुन मोडालिटीमा सीट बाँडफाँड हुने भन्ने विषय भने पेचुले भन्दै गइरहेको छ। सीट बाँडफाँडमा व्यापक उल्झन हुन सक्ने समेत देखिएको छ। प्रमुख सत्तारूढ़ दल नेपाली कंग्रेसले गत असारमा 6 बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ़ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए। त्यस यता गठबन्धनभित्र आगामी निर्वाचन र सीट बाँडफाँडको मोडालिटीबारे छलफल नै भएको छैन। कंग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सीट बाँडफाँडबारे छलफल शुरू गर्ने जानकारी दिनुभयो। कंग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। उहाँले प्रश्न पार्दै भन्नुभयो, सबै दल त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सीट बाँडफाँडबारे छलफल शुरू गर्छौं। निर्वाचन आयोगले आगामी 2 मक्सिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ, तर गठबन्धनभित्र निर्वाचन मिति विषयमा भने छलफल भएको छैन। स्रोतका अनुसार 4 मक्सिरमा निर्वाचन गर्ने सरकारको तयारी छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ 165 र समानुपातिकतर्फ 110 सीटको संवैधानिक व्यवस्था रहेको छ। गठबन्धन सत्ता राजनीति, तालमेलमा सहमति, बाँडफाँडमा उल्झन राजधानीले छापेको छ। सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि 15 महिना अघि गरिएको 5,87 करोड़को ठेक्का सम्झौताले अहिले न्यायालयभित्र तरंग ल्याएको छ। प्रधान न्यायाधीश भएपछि अदालतका कुनै समितिमा नबस्ने प्रचलन विपरीत तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालत व्यवस्थापन समितिको अध्यक्ष बनेर भवन निर्माणका लागि ठेक्काका मापदण्ड र शर्त तोक्ने, ठेक्का आह्वान गर्ने र ठेकेदार छनौट गर्ने लगायत कार्यमा प्रत्यक्ष संलग्न हुनुभएको थियो। यो विषयमा अख्तियारले अनुसन्धान गर्न सक्ने भन्दै कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले बाटो खोलिदिनु भएको छ भने अन्य केही न्यायाधीशहरूले भने विमति राख्नु भएको छ। सर्वोच्च अदालतको भवन निर्माणका लागि 2077 पुस 6 बोलपत्र आह्वान गर्दा 4 बोल पत्र परेकोमा जबरा नेतृत्वको समितिले 3 प्राविधिक तवरले प्रभावग्राही नभएको ठहर्याउँदै बिना पूरी कालीका समानन्तर जेबीलाई ठेक्का दिने निर्णय गरेको थियो। भवन निर्माणका लागि 5,89,38,00,000 रूपियाँको लागत अनुमान गरिएकोमा 3 प्रतिस्पर्धीलाई अयोग्य मानिएपछि 5,87,06,00,000 रूपियाँको बोलपत्र सोझै स्वीकृत गरिएको थियो। लगत्तै 1,03,00,000 रूपियाँ मोबिलाइजेशन पेशकी दिएको थियो। भवन निर्माणका लागि बोलपत्र पेश गर्ने 4 एक निर्माण कम्पनी हनुमान क्यूब जेबीले आफूलाई प्रारम्भिक रूपमै अप्रभावकारी ठहर्याउने निर्णयलाई सर्वोच्चमै पत्र पठाएर चुनौती दिइसकेको थियो। जसरी पनि बिनापुरी कालीका समानन्तर जेबीलाई ठेक्का सुम्पने गरी आफूलाई बिना कारण अयोग्य ठहराएको उसको दावीलाई तत्कालीन समयमा सर्वोच्च अदालतले डिसमिस समेत गरेको थियो। महालेखा परीक्षकको कार्यालयले भने यो प्रक्रियामा प्रतिस्पर्धालाई संकुचित बनाइएको र खरिद कार्य मितिवेयी नभएको भन्दै वार्षिक प्रतिवेदनमा प्रश्न समेत उठाएको छ। महालेखाले समेत प्रश्न उठाएको विषयमा अनुसन्धान गर्न कायम मुकायम प्रधान न्यायाधीशले अख्तियारलाई बाटो खोलिदिनु भएको छ। अदालतभित्रको भ्रष्टाचार छानबिन न्याय परिषद र संसदको क्षेत्राधिकार हुने अन्य न्यायाधीशहरूले तर्क गरेका छन्। 5,87 करोड़को भवन ठेक्कामा प्रश्न, जबराले खनेको जगमा सर्वोच्च विवाद, कान्तिपुरले मुख्य खबर बनाएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एन प्याप्सनले विद्यालयमा डिसिप्लिन इन्चार्ज डीआई राख्न बन्द नगरे कार्यवाही गरिने बताएको छ। यो खबर नेपाल समाचार पत्रले छापेको छ। प्याप्सनका अध्यक्ष डीके ढुङ्गाना र एन प्याप्सनका अध्यक्ष सुभाष न्यौपानेले विद्यालयमा डीआई राखेर रा विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी झोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालयको बस चलाउने लगायतका विकृति अन्त्य हुनुपर्ने बताउनु भएको छ। विद्यालयमा डीआई राखे कार्यवाही शीर्षकमा नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। अब सम्पादकीय, आज काठमाडौँबाट प्रकाशित दैनिक पत्र पत्रिकाले विभिन्न विषयमा सम्पादकीय छापेका छन्। नामले कोही अपमानित हुन नपरोस् भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीय उल्लेख गरेको छ। त्यस्तै गोर्खापत्रले पार्टी गाउँको पानी अभाव शीर्षक दिँदै सम्पादकीय छापेको छ। नेपाल विश्वकै जलस्रोतको धनी देशमा पर्छ भन्ने बखान हामीले वर्षौंदेखि सुन्दै आएका छौं। कतिपय नेतृत्वले हिमालको पानी निर्यात गरेर मुलुकलाई धनी बनाउने सपना देख्छन् देखाउँछन्। उत्तर दक्षिण बग्ने हजारौं नदीनालासँगै वर्षातमा आउने बाढ़ी पहिरोले ठूलै प्रकोप ल्याउँछ, विपत्तिको सामना गर्नुपर्छ। नेपाली नदीबाट हरेक दिन बग्ने करोड़ौं क्युसेक पानी उपयोग हुने प्रतीक्षा लामै हुँदै गइरहेको छ। यी सबै तथ्यले एकै संकेत गरिरहेको छ, नेपालमा पानीको कुनै अभाव छैन हुँदैन, तर विडम्बना वास्तविकता यसभन्दा अलिक भिन्न छ। यही मुलुकमा कतिपय गाउँ शहरमा पानीको ठूलो अभाव छ, कतिपय गाउँ त वर्षातका पानी बोतलमा संग्रह गरेर हिउँदमा गर्जो टार्नुपर्ने सम्मका छन् भन्ने कुरालाई धेरैले अचम्म तुल्याउँछ, गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। सम्पादकीयपछि अब पत्र पत्रिकामा छापिएका अन्य प्रसंग, चीनको चेतावनीपछि अमेरिकी सभामुख ताइवान पुगेकी छिन्, यो प्रसंगले पनि आजका पत्र पत्रिकामा स्थान पाएको छ। चीनको कड़ा चेतावनीपछि अमेरिकी सभामुख न्यान्सी फेलिसी ताइवान पुगेकी छिन्। एसिया भ्रमणका क्रममा फेलिसी मंगलबार साँझ ताइवानको राजधानी ताइपे सिटी स्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन्। अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ। सिंगापुर भ्रमण सकेर मंगलबार मलेसिया पुगेकी पेलेसी स्थानीय समय अनुसार साँझ 10:45 ताइपे सिटीमा उत्रदा ताइवानका विदेश मन्त्री जोसेफ ऊ र अमेरिकी प्रतिनिधि सन्द्रा ओडार्किकले स्वागत गरे। ताइवान पुगे लगत्तै विज्ञप्ति जारी गर्दै पेलेसीले भनेकी छिन्, यो भ्रमण जीवन्त लोकतन्त्रप्रति ताइवानको अविचलित प्रतिबद्धतालाई अमेरिकी समर्थन र सम्मान हो। ताइवानका 2,30,00,000 जनतासँगको ऐक्यबद्धता आज र सधैंका लागि महत्वपूर्ण छ। भ्रमण इण्डो प्यासिफिक पारस्परिक सुरक्षा, आर्थिक साझेदारी तथा लोकतान्त्रिक सुशासनमा केन्द्रित रहेको पेलिसीको विज्ञप्तिमा उल्लेख छ। चीनको चेतावनीपछि अमेरिकी सभामुख ताइवानमा, कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। २०० डीपीआर बनाइए कामै नगरी थन्क्याइए, यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले 200 आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेर थन्क्याइएको पाइएको छ। परामर्शदाता मार्फत बनाइएका ती डीपीआरहरू कार्यान्वयनमा नआएको हो। उक्त आयोजनाका लागि बजेट नछुट्याइएको र कार्यान्वयनमा नल्याइएको प्रति महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ। चितौनको भण्डारा हुँदै धादिङको मलेखु जोड्ने चेपाङ मार्ग, हेटौँडा 19 बस्तीपुर पुल, मकवानपुरको कुलेखानी कलंकी बिसिङखेल हुँदै पालुङ जोड्ने सड़क, धादिङको भूमिस्थान गैरी गाउँबाट मकवानपुरको डाँडाबास जोड्ने सड़क, धादिङको होग्दी खोला हुँदै चितौनको इच्छा कामना जोड्ने सड़क, मकवानपुरको चेपाङ मार्ग हुँदै तिरुवा धिराङ गर्लिङ जोड्ने सड़क डीपीआर भएर हालसम्म काम नभएका आयोजनाहरू हुन्, अन्नपूर्ण पोस्टले छापेको छ। २१ वर्षपछि जागिरमा पुनर्बहाली, यो खबर कान्तिपुरले छापेको छ। शिक्षा नियमावलीमा स्थायी नियुक्ति भएका शिक्षकले 20 वर्ष नियमित काम गरेमा मासिक निवृत्ति भरण पेन्सन पाउने व्यवस्था छ। पर्वतका पाँच शिक्षक भने जागिर छोडेको 21 वर्षपछि काममा फर्किएका छन्। तत्कालीन सशस्त्र द्वन्दका कारण विस्थापित शिक्षकलाई सरकारको निर्णय अनुसार यसै सातादेखि काममा फर्काइएको हो। मन्त्री परिषदको गत फागुन 16 निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेपछि विस्थापित शिक्षक पुनर्वहाली निर्देशिकाको अनुसूची 3 सूचीकरण भएका शिक्षकलाई सेवामा फर्काइएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। इकाईका अनुसार कुस्मा नगरपालिका 12 ठूली पोखरीका रामप्रसाद लामिछाने, पयौं गाउँपालिकाका 6 सरौं खोलाका जयनारायण तिवारी, मोदी गाउँपालिका 2 देवपुरका जीवननाथ शर्मा, कुस्मा 10 पिपल टारीका नारायण लामिछाने र बिहादी गाउँपालिका 2 बर्राचौरका पुष्पानन्द गिरी पुनर्वहाली भएका छन्। सशस्त्र द्वन्दका कारण विस्थापित शिक्षकलाई यसै सातादेखि सरकारले काममा फर्काएको हो। 21 वर्षपछि जागिरमा पुनर्वहाली, कान्तिपुरमा खबर छ। अन्तत 10 वर्षपछि हिमालयन ब्याङ्क तथा ब्याङ्क अफ काठमाण्डु बीओकेले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टी बापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन्। यो प्रसंगलाई आजका सबै पत्र पत्रिकाले छापेका छन्। लामो कानूनी लड़ाईपछि मुद्दा जितेको तथा अब नेपाली ब्याङ्कले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताउनुभयो। सायद 10 दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला, राणाले भन्नुभयो। यो फैसलासँगै दुवै ब्याङ्कले काउन्टर ग्यारेन्टी बापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन्। नेपाली ब्याङ्कले चीनमा जिते 1.5 अर्बको मुद्दा, कारोबार दैनिकले अग्रपृष्ठमा समाचार छापेको छ। आकाशिदो महँगीले भ्रष्टाचार मौलायो, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सत्तापक्षका सांसदको माग, यो प्रसंग नागरिकले भित्री पृष्ठमा छापेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ दलका सांसदले पेट्रोलियम पदार्थको मूल्य 2 घटेर आए पनि सरकारले समायोजन नगरेको भन्दै आलोचना गरेका छन्। सत्तारूढ दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले इण्डियन आयल कर्पोरेशन लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य 2 घटाएर पठाए पनि नेपाल आयल निगमले त्यसअनुसार भाव समायोजन नगरेको भन्दै असन्तुष्टि पोखेका हुन्। पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सत्तापक्षका सांसदहरूले माग गरेका छन् भने आकाशिदो महँगीले भ्रष्टाचार मौलाएको प्रसंग पनि नागरिक दैनिकले छापेको छ। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन्। अख्तियार दुर्योगन चन्दन आयोगको टोलीले नेपाललाई 22,50,000 घुससहित नियन्त्रणमा लिएको हो। यो प्रसंगलाई आजका पत्र पत्रिकाले छापेका छन्। नेपालले पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेका थिए। प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र लाइसेन्स उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग 6,00,000 घुस मागेका थिए। साथै उनले प्रयोग गरेको गाड़ी खानतलासीका क्रममा स्रोत नखोलेको थप रकम 16,50,000 रूपियाँ पनि आयोगले बरामद गरेको छ। नेपाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। राजधानी दैनिकले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।